उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र मोबाइलमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। आजको कार्यक्रममा हामीले कानुन अभ्यासकर्ता तथा विभिन्न विदेशी सहयोग र लगानी परियोजनाका कानुनी सल्लाहकार सेमन्त दाहाल र एमसिए नेपालका प्रमुख कानुन अधिकृत अधिवक्ता राजीव दाहालसँग कुराकानी गरिरहेका छौँ। श्रीमतीजी, दफा 5.1 चाहिँ सम्झौता खारेजीको प्रावधान छ, त्यहाँ प्रश्न नै लेखिएको छ सम्झौता तोड्न चाहेमा निश्चित समय दिएर दुवै देशले तोड्न सक्नेछन् भनेर, तर बाहिर चाहिँ त्यसरी बहस गरिएन, अमेरिकाको मात्रै हातमाथि हुने गरी चाहिँ सम्झौता भएको छ भनेर हल्ला छ। यो 5.1 भएको सम्झौता खारेजीको प्रावधानबारे अलिक क्लियर गरिदिनु।
यसलाई यसरी हेर्नु, दफा 5 अब सम्झौता भइसकेपछि सम्झौताको भनौँ न टर्मिनेसनको सिनारियो र टर्मिनेसन हुनसक्ने अवस्थाहरू पनि सम्झौताले बोल्नुपर्छ, त्यो कुरै पनि ड्राफ्टिङको एउटा मान्य सिद्धान्त पनि हो होइन। त्यसबाट हेर्दाखेरि अब दुईवटा पक्ष छन्, नेपाल सरकार र एमसिसी। एमसिसी र नेपाल सरकार पक्ष भइसकेपछि टर्मिनेसनको ग्राउन्डहरू के हुनसक्छ भन्ने कुरा हो। ग्राउन्ड टर्मिनेसनको अवस्था एउटा चाहिँ नो फल्ट, जहाँ कुनै गल्ती बिना पनि टर्मिनेसन हुनसक्ने, र एउटा कुनै भनौँ न गल्ती नभनौँ कुनै अवस्था भनौँ, कुनै अवस्था सिर्जना भइसकेपछि टर्मिनेसन हुनसक्ने, र कुनै पनि अवस्था छैन तर अब यो काम हामीलाई परियोजना अगाडि बढाउन मन छैन भन्ने खालको एउटा दुइटै पक्षलाई त्यो खालको अवस्थामा पुगिसकेपछि र रद्द गर्न सक्ने अवस्था। यसमा के भनिया छ भने प्रष्ट रूपमा चाहिँ दुइटै पक्षले 30 दिनको नोटिसमा सम्झौता टर्मिनेट गर्न सक्छ भन्यो होइन। अब नेपाल सरकारले चाह्यो भने पछि गएर कुनै अवस्थामा यो परियोजना अगाडि बढ्न सक्ने अवस्था आएन, या कुनै कारणवश उसलाई यो परियोजना अगाडि बढाउनु पर्ने लागेन भने 30 दिनको सूचना दिएर टर्मिनेसन गर्न सक्छ। अब अमेरिकी सरकारले पनि या एमसिसीले भनौँ न, अमेरिकी सरकारको तर्फबाट एमसिसी आइरहेछ, यहाँ
नेपालले त तोड्नै पाउँदैन भन्ने मात्रै
हल्ला मात्रै भयो, त्यति मात्रै प्रश्न म निवेदन गरेँ होइन। अब यति भनिसकेपछि के थप्नुपर्छ राजीव यसमा?
होइन, त्यो एकदम क्लियर छ। कम्प्याक्टको दफा 5.1 पढ्ने हो भने दुवै पक्षले 30 दिनको सूचना दिएर बिना कुनै कारण पनि, कारण देखाएर पनि ठिकै छ, बिना कुनै कारण पनि सूचना दिएर चाहिँ त्यो कम्प्याक्ट रद्द गर्न सक्छन्। त्यसमा कुनै दुविधा हुनुपर्ने, कन्फ्युजन हुनुपर्ने आवश्यकता छैन, डकुमेन्ट पढ्दाखेरि त्यो क्लियर प्रश्न नै हो।
राजीवजीलाई नै अब अर्को क्वेसन, यो बौद्धिक सम्पत्तिबारे पनि निकै ठुलो बहस भयो, यसको बौद्धिक सम्पत्तिको ओनरसिप चाहिँ अमेरिकामा नै जाने, नेपालसँग चाहिँ केही पनि नरहने, जति पनि हाम्रो सम्पत्ति प्राप्त हुन्छ बौद्धिक सबै अमेरिकातिर जाने भन्ने हल्ला, यसलाई पनि क्लियर गरिदिनुहोस्। यो 3.2 त यो छ।
हजुर, 3.2 के भनेको छ भने यो आयोजना सम्पन्न गर्दाखेरि उत्पन्न हुने जुन बौद्धिक सम्पत्तिहरू छन् त्यसमा चाहिँ नेपाल सरकारको अधिकार हुन्छ, यो त नेपाल सरकारकै बौद्धिक सम्पत्ति हो, तर एमसिसीले प्रयोग गर्न चाहेमा उसलाई पनि प्रयोग गर्न दिने भनिएको छ। त्यसमा अब के हुन्छ भने त्यहाँ एउटा अङ्ग्रेजी शब्द छ ग्रान्ट, ग्रान्ट भनेको कसैलाई दिनु। हामी लिगल प्रिन्सिपलले के मान्छ भने आफूसँग नभएको कुरा दिन सकिँदैन, नेपालसँग हुन्छ तब नै दिन सक्छ। त्यही भएर त्यहाँ अब हाम्रो आयोजनामा ट्रान्समिसन लाइन रुट, विद्युत प्रसारण लाइनको रुट हामी हेर्छौँ होइन, त्यहाँ धेरै सर्वेहरू गर्छौँ, धेरै डिजाइनहरू गर्छौँ, त्यो डिजाइन प्रयोग गरेर त नेपालले काम गर्नुपर्छ। यदि नेपाललाई त्यो डिजाइनको अधिकार नहुने भने त नेपालले त त्यो टावर त्यहाँ खडा गर्न पनि सक्दैन नि, किनभने त्यो डिजाइन नेपालले प्रयोग गर्न पाउनु पऱ्यो, त्यस हिसाबले कन्ट्राक्टरले टावर खडा गर्ने हो भनेपछि त्यो जुन बुझाइ नै अलिकति समस्या देख्छु म चाहिँ। तर कानुन रूपमा भन्दाखेरि के छ भने नेपाललाई त्यहाँबाट उत्पन्न हुने सम्पूर्ण बौद्धिक सम्पत्तिको अधिकार प्राप्त छ, र एमसिसीले चाहेको खण्डमा नेपाल सरकारले उपलब्ध गराउनेछ। अब एमसिसीलाई किन दिने भन्ने प्रश्न पनि होला। अब $500 मिलियन उसले ग्रान्ट दिएको कारणले उसलाई सेयर गर्ने, ताकि उसले भविष्यमा गर्ने अरू परियोजनाहरूमा अलिकति केही नयाँ तरिकाले गर्न सकियोस् कि, सिक्न सकियोस् कि भन्ने कुरा हो। अब इन्जिनियरिङ डिजाइनहरू भनेका त अब प्राय जस्तो हेर्ने भने जस्तो कतिपय कुराहरू हामी नेपाल विद्युत प्राधिकरणलाई सेयर गर्छौँ, ताकि उसले आफ्नो ट्रान्समिसन लाइन रुट र हाम्रो रुटमा चाहिँ एउटा भनौँ टेक्निकल्ली सही कुराहरू आओस् अथवा एउटा प्यारालल रूपमा जाओस् भनेर त्यो गर्छौँ। त्यसले गर्दाखेरि यी सेयर गर्ने कुराहरू यो कुनै बन्द गरेर बाकसमा होइन लक गरेर राख्ने कुरा होइनन्, तर नेपाललाई पूर्ण अधिकार छ र नेपालले उपयोग गरि नै रहेको छ।
श्रीमतीजी केही थप्न चाहनुहुन्छ?
यसमा अनुपूरण गर्ने एउटा मात्रै के विषय छ भने यदि एमसिसीलाई भन्न प्रयोगकर्ताको रूपमा मात्रै यो बौद्धिक सम्पत्तिको बौद्धिक सम्पत्ति प्रयोग गर्न दिएको, यसको भनौँ न अपनत्वको सँगसँग भन्दा नेपाल सरकारसँग छ भनेको, मतलब अपनत्वको हिसाबले नेपाल सरकारले पनि जति पनि बौद्धिक सम्पत्ति सिर्जना हुन्छ त्यो नेपाल सरकारले प्रयोग गर्न पायो, र त्यो प्रयोग गर्न एमसिसीलाई नेपाल सरकारलाई रोकिएन। एट द सेम टाइम एमसिसीले पनि एज अ प्रयोगकर्ता मात्रै त्यो एमसिसीको त्यो इन्टेलेक्चुअल प्रपर्टीहरू युज गर्न पाए।
श्रीमन्जीले बडो राम्रो प्रश्न उठाउनु, जस्तो उदाहरणको लागि जस्तो हामी माइक्रोसफ्ट वर्ड अथवा विन्डोज युज गर्छौँ नि, हामी त प्रयोगकर्ता हौँ, माइक्रोसफ्ट कम्पनीले हामीलाई सर्टेन पैसा पे गरेर युज गर्न दिएको छ, उसले लाखौँ करोडौँ जनतालाई दिन्छ प्रयोग गर्नको लागि, तर ओनर त कपिराइट त्यसको प्याटेन्ट जे हुन्छ बौद्धिक सम्पत्ति त्यो त ओनर माइक्रोसफ्ट हो नि। त्यस्तै हो यसको केसमा पनि, नेपाल ओनर हो, ओनरले आफै युज त गरि नै हाल्छ, एमसिसीलाई चाहिँ प्रयोग गर्न मात्रै दिने हो। एमसिसी चाहिँ श्रीमन्जीले भने जस्तै प्रयोगकर्ता मात्रै हो, त्यसको ओनर त्यसको धनी होइन चाहिँ होइन।
श्रीमन्जीजी, अब यो लेखा परीक्षणको कुरामा जाउँ। नेपालले त लेखा परीक्षणै गर्न नपाउने रे, सबै लेखा परीक्षणको अधिकार अमेरिकामा जाने रे, लेखा परीक्षण हुन नपाउने भएपछि जे पनि गर्न पाउने हो लगायतका हल्लाहरू छन् र बहस पनि भएको छ। दफा 3.8 यसबारेमा प्रश्न उल्लेख पनि छ। यो लेखा परीक्षणको बारेमा भनिदिनुहोस् न।
यसमा पनि दुईवटा कुराहरू राखौँ। एउटा त लेखा परीक्षण एमसिसीले गर्ने होइन, नेपाल सरकार लेखा परीक्षण नेपाल सरकारले नै गर्ने होइन। त्यो नेपाल सरकार लेखा परीक्षण गर्ने क्रममा चाहिँ एमसिसीले के भने आज भने एक ठाउँमा चाहिँ लेखा परीक्षणको मापदण्डहरू चाहिँ एमसिसीले तोकेको मापदण्ड अन्तर्गत गर्नुपर्छ मात्रै भन्यो, नेपाल सरकारले गर्न सक्छ भन्ने प्रश्न छ। त्यति भन्दा भन्दै पनि के भनियो भने मापदण्ड प्रयोग गर्नुपर्छ एमसिसीले भनेको, लेखा परीक्षण नेपाल सरकारले नै गर्ने भनियो। यति भन्दा भन्दै थप के भनियो भने फेरि जुन हाम्रो संविधान तह महालेखा परीक्षणले लेखा परीक्षण गर्नुपर्ने अधिकार छ त्यो चाहिँ उसले जहिले पनि गर्न पाउँछ भनेर गर्न राख्यो। भनेको मतलब के आयो भने लेखा परीक्षण गर्ने गराउने अधिकार प्रष्ट रूपमा नेपाल सरकार के हो, मापदण्ड एमसिसीले फलो गर्नुपर्छ। यद्यपि यति हुँदाहुँदै पनि जुन अधिकार स्पष्ट कानुनी अधिकार र कानुन अन्तर्गत संविधान तह जुन एउटा संविधानिक निकाय महालेखा लेखा परीक्षणसँग भएको अधिकार लेखा परीक्षण गर्न पाउने कुनै पनि सरकार सार्वजनिक निकायको जहाँ एमसिसी नेपाल पनि पर्छ त्यसलाई कुनै पनि अवस्थामा रोकिएको छैन। उहाँहरूले इन्डिपेन्डेन्टली स्वतन्त्र रूपमा महालेखा परीक्षकले पनि यसलाई अडिट गर्न सक्नुहुन्छ यो फन्ड एमसिए नेपाललाई।
महालेखा परीक्षकले गरेको लेखा परीक्षण मजाले मान्ने हुन्छ राजीवजी?
हजुर, म थपिहाल्छु यसमा। चार वर्षदेखि महालेखा परीक्षकले चाहिँ एमसिए नेपालको अडिट रेगुलर गरिरहेको छ लेखा परीक्षण। यसको रिपोर्ट केही साथीहरूले चाहिँ आरटिआई एक्टको थ्रु उहाँले महालेखा परीक्षकमा माग्नु भएछ। महालेखा परीक्षकमा गएर यो रिपोर्ट माग्नु भने उहाँले उपलब्ध गराउनु पनि हुन्छ। र यसमा के थप्न चाह्यो भने महालेखा परीक्षक भनेको नेपालको संवैधानिक निकाय हो। मैले पहिले पनि भने कुनै पनि सम्झौता अथवा कानुनले चाहिँ संविधानमा लेखिएको कुरालाई काट्न सक्दैन। त्यही भएर महालेखा परीक्षकले जुन लेखा परीक्षण गर्ने अधिकार छ त्यो त कुनै पनि सम्झौता लानै सक्दैन। अझै हामीले के गरेका छौँ भने कम्प्याक्टमा चाहिँ महालेखा परीक्षकलाई चाहिँ लेखा परीक्षण गर्न सक्ने अधिकार छ भनेर स्पष्ट लेखिएको छ र महालेखा परीक्षकले चाहिँ लेखा परीक्षण 4% गरि पनि रहेको छ। यहाँ के हामीले बुझ्नुपर्छ, कम्प्याक्टमा उनीहरूले फन्ड दिने हो, एमसिसीले फन्ड दिने हो होइन। लेखा परीक्षण गर्दाखेरि त त्यसको त्यसमा केही घोटाला हो कि तलमाथि हो कि भन्ने कुरा त उसलाई पनि त चासो हुन्छ नि त। त्यही भएर उसले के भन्छ भने हाम्रो स्ट्यान्डर्ड प्रयोग गर तर सरकारले इन्डिपेन्डेन्ट अडिटरको थ्रु पनि लेखा परीक्षण गराऊ है मात्रै भनेको छ। उसले पनि यो अडिटरको थ्रु अथवा अमेरिकाबाट हामी पठाउँछौँ भनेर भन्न पाउँदैन। यसमा सरकारले नै एउटा
स्थानीय अडिटर हुनुपर्छ,
कम्पिटेटिभ पब्लिक बिडिङको मार्फतद्वारा हामी चुन्छौँ त्यो अडिटरलाई पनि, त्यहाँ त्यसको पहिलेको कार्ययोजना पहिलेको काम गराई अनुभव लिएर, र त्यसका साथसाथै महालेखा परीक्षकले चाहिँ हरेक वर्ष अडिट गरेर हामीलाई रिपोर्ट पठाउँछ। त्यो रिपोर्ट भनेको राष्ट्रपतिज्यूलाई अन्तिममा जान्छ अब त्यो नेपालको प्रक्रिया भएको हुन्छ।
श्रीमन्तजी, कम्प्याक्ट कार्यान्वयन गराउन नेपाल सरकारले राज्यका कुनै पनि निकायलाई संलग्न गराउन नसक्ने भनेर पनि यो हल्ला पनि छ, यो चाहिँ के हो?
त्यस्तो त कहीँ पनि त्यो पूर्ण रूपमा गलत छ होइन, त्यो त कहीँ पनि लेखिया छैन। अब निकाय नै नेपाल सरकारको निकाय, नेपाल सरकारले नै खडा गरेको निकाय जो विकास समिति ऐन अन्तर्गत खडा भएको छ जसलाई हामी एमसिए नेपाल मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल भन्छौँ, त्यो त नेपाल सरकारको भनौँ न अहिले कुनै पनि संविधानको परिभाषा हेर्ने भए नेपाल कानुनको परिभाषा हेर्ने भने त त्यो सरकारी निकाय हो। एउटा सरकारी निकायले नै खडा भएर यो सम्झौता यो परियोजना बनाउने निर्माण गर्ने र कार्यान्वयनमा लाने हो भने त्यसमा त नेपाल सरकारले नेपाल सरकारको अरू निकायलाई संलग्नै गर्न पाउँदैन भन्ने कुरा त प्रश्न ठाउँै भएन।
वन मन्त्रालय स्वत त्यहाँनिर इन्भल्भ हुने हो,
प्राधिकरणको त अब भनौँ न जुन एमसिए नेपालको बोर्ड छ त्यसमा बोर्डमा डिसिजन मेकिङ त त्यहाँ हुन्छ सबै, किनभने डिसिजन मेकिङमा त एमसिए एमसिसीको कुनै रोल पनि छैन। त्यहाँ जहाँ मेन मुख्य डिसिजन मेकिङ गर्ने जुन सञ्चालक समिति छ, सञ्चालक समितिको अध्यक्ष अर्थमन्त्री अर्थ मन्त्रालयको सचिव हुनुहुन्छ। त्यसपछि त्यसमा यो परियोजनासँग सिधै सम्बन्ध राख्ने ऊर्जा मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव, अनि साथै ट्रान्समिसन लाइन भएको कारणले गर्दा नेपाल विद्युत प्राधिकरणको सञ्चालक म्यानेजिङ डिरेक्टर उहाँ पनि सञ्चालक समितिमा हुनुहुन्छ। जहाँ मुख्य डिसिजन मेकिङ निकायमा सरकारका प्रतिनिधिहरू भएको निकाय व्यक्तिहरू भएको ठाउँबाट चाहिँ यो सरकारले संलग्न सरकारको संलग्न बिना यो काम हुन्छ भन्ने कुरा त कुनै ठोस र ठोस आधार बिना भनिएको विषय नै होइन जस्तो लाग्छ मलाई।
अब यसमा थपिहालौँ होइन, प्र्याक्टिकल पोइन्ट अफ बढाउँदैछु. हामीले चाहिँ जुन रुट डिजाइन गर्छौँ ट्रान्समिसन लाइनको, यो चाहिँ नेपालको ट्रान्समिसन ग्रिडको मास्टर प्लान गुरु योजना अन्तर्गत गरेका हौँ, र त्यसका लागि त्यो गुरु योजना तयार गर्ने निकाय भनेको नेपालको सरकारी निकाय हो, ऊर्जा मन्त्रालय अन्तर्गतको अफिसले. र यो ट्रान्समिसन लाइनहरूमा धेरै ठाउँमा सब स्टेसनमा हामी प्रवेश गर्छौँ हाम्रो तारहरू निक्लिन्छौँ, त्यो सब स्टेसनहरू नेपाल विद्युत प्राधिकरणको छ. त्यही भएर नेपाल विद्युत प्राधिकरणलाई त इन्भल्भ नगरेर यो प्रोजेक्ट सम्भव नै हुँदैन, कम्प्लिट नै हुँदैन. त्यस्तै अब रोडको कुरा गर्नुहुन्छ भने रोड बोर्ड नेपाल र हाम्रो डिपार्टमेन्ट अफ रोड सडक विभाग र रोड बोर्ड नेपाल दुइटैलाई इन्भल्भ गराएर उहाँहरूलाई कति टेक्निकल सपोर्ट प्रोभाइड गरेर हामीले काम गरिरहेका छौँ. त्यही भएर कुनै र मैले अघि पनि भने वातावरण प्रभाव मूल्याङ्कन चाहिँ वन मन्त्रालयले अन्तिममा अप्रुभ गर्नुपर्छ, त्यो क्याबिनेटमा जान्छ, फेरि त्यो नेपालको मन्त्री परिषदले पुरा हेरेर त्यसलाई अप्रुभ गर्ने काम हुन्छ, किनभने रुखहरूको कटानीहरूको इस्यु आउँछ त्यहाँनिर. त्यस्तै गरेर जग्गाको मुआवजाको जुन निर्धारण छ त्यो प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुन्छ त्यो, किनभने हाम्रो कानुनले नै त्यही भन्छ. त्यही भएर हामी धेरैभन्दा धेरै निकायहरूलाई इन्भल्भ गरेर काम गरेका छौँ. कुनै पनि सरकारी निकायलाई इन्भल्भ गर्न नपाउने अथवा भन्ने कुरामा त अब सत्यता छैन नै भन्छु म.
त्यसमा जोड्ने मात्रै एउटा के भने यहाँ इनफ्याक्ट यसलाई यो सरकारी निकायसँग समन्वय गर्न अलिकति प्रभावकारी होस् भनेर मलाई चासो लाग्छ, राजीवजीलाई बढी थाहा हुनसक्छ. त्यो सरकारी निकाय र एमसिए नेपालको भनौँ न एमसिसी पनि होइन एमसिए नेपालको बिचको सम्बन्ध के हुने र सरकारी निकायको समन्वय स्तर कसरी अगाडि बढाउने भनेर एक किसिमको त्यहाँ समझदारी पत्र पनि आदान प्रदान भएर कुनै कुनै निकायसँग त दस्तखत भएर अगाडि पनि बढिसक्यो होला,
बढिसकेका छन्. जस्तो हामीले चाहिँ वन मन्त्रालयसँग, किनभने उहाँहरूको धेरै सपोर्ट चाहिन्छ हामीलाई, रुख कटानी गर्नुपर्ने हुनसक्छ, त्यहाँनिर सर्वे गर्नुहुनुपर्छ, कुनै कुनै क्षेत्रमा त वनमै प्रवेश गर्न पनि हामीलाई अनुमति चाहिन्छ. त्यो सबै कामको लागि उहाँहरूले कुन म्यानफोर्स डेजिग्नेट गर्ने, कसरी काम गर्ने भनेरमा एकदम समझदारी भएर हामी अघि
बढ्छौँ. अर्को प्रश्न जिज्ञासा, यो एमसिसी र एमसिसीको कर्मचारीबाट हुने कुनै पनि कार्यबाट भएको हानि नोक्सानी भएमा चाहिँ एमसिसी र एमसिसीको कर्मचारीलाई उन्मुक्ति प्रदान गरिने रे, उसले त नेपालको कानुनै फलो गर्न नपर्ने रे, उसले जेसुकै अपराध गरे पनि चाहिँ उन्मुक्ति दिने रे भन्ने खालको हल्लाको विषयमा चाहिँ के हो?
यसमा के बुझ्नुपर्छ भने एमसिसीका जुन कर्मचारीहरू छन् तिनीहरू चाहिँ नेपालको प्रोजेक्ट इम्प्लिमेन्टेसनमा इन्भल्भ हुँदैनन्, किन काम गर्ने भनेको नेपालको सरकारी निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालले गर्ने हो, त्यसमा हामी सबै नेपाली कर्मचारीहरू छौँ. र एमसिसीबाट केही प्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरू भनेको दूतावासका कर्मचारी हुनुहुन्छ, त्यसै भएर उहाँहरूलाई कुन कानुन लाग्छ भन्ने कुरा हामीले इन्टरनेसनल कन्भेन्सन पनि हेर्नुपर्छ. डिप्लोमेटिक इम्युनिटी दिने इन्टरनेसनल कन्भेन्सन नै छ जो नेपालले साइन गरेको छ. त्यही भएर एमसिसी चाहिँ उहाँहरू इन्भल्भ सोझै प्रोजेक्टमा इन्भल्भ पनि नहुने, उहाँहरूले कुनै कार्य पनि नगर्ने, निर्माणको कार्यमा बिल्कुलै इन्भल्भ नहुने. निर्माणको कार्य एमसिए नेपालले कन्ट्राक्टर हायर गरेर कम्पिटेटिभ बिडिङको थ्रु गराउँछ. त्यसले गर्दाखेरि उहाँहरूलाई चाहिँ जुन कानुन नलाग्ने भन्ने कुरा चाहिँ इन्टरनेसनल जुन डिप्लोमेटिक इम्युनिटी छ त्यो अन्तर्गत छ. त्यसका साथै नेपालको आफ्नै कानुन पनि छ, श्रीमन्जीले अलिक त्यसमा प्रकाश पनि पार्नु होला. नेपालको कानुनले पनि के भन्छ भने विदेशी जुन एउटा डिप्लोमेटिक इम्युनिटी होल्डर हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यो जुन कन्भेन्सनको अनुसार हामीले बनाएको कानुन अन्तर्गत नै नेपालको कानुन नलाग्ने, उहाँहरूले गरेको कार्यहरू केही भएमा त्यो उहाँहरूकै देशको कानुनद्वारा ट्राई हुने भन्ने कुरा त व्यवस्था त्यही छँदैछ.
श्रीमन्तजी, अलिकति शङ्का लाग्ने ठाउँ त रहेछ नि यसमा त?
शङ्का लाग्ने ठाउँ छैन हजुर. शङ्का लाग्ने ठाउँ किन छैन भने अब एमसिसीका दुई तिनजना कर्मचारी यसमा संलग्न हुन सक्छन् काम गर्ने सिलसिलामा, होइन अब भनौँ न सपोर्टको हिसाबले मात्रै, परियोजनामा त पनि राजीवजीले भनिसक्नु भयो उहाँहरू काहीँ कुनै रूपमा पनि प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्न. हामीले अहिले पनि राजीवजीले दुईवटा एउटा इन्टरनेसनल कन्भेन्सन छ भन्नुभयो, अन्तर्राष्ट्रिय महासन्धि जसले चाहिँ डिप्लोमेटिक इम्युनिटीको कुरा गर्छ, त्यसको हामी पक्ष राष्ट्र छौँ. अनि साथै नेपालले आफ्नै एउटा कानुन बनाएको छ, त्यसलाई चाहिँ हामी कूटनैतिक उन्मुक्ति सम्बन्धी ऐन छ एउटा, त्यसको कानुनै छ एउटा संसदले पारित गरेको. त्यो दुइटैले के भन्छ भने कुनै पनि डिप्लोमेटिक अफिसियल जो नेपालमा आएर काम गर्छ र उसले अफिसियल क्यापेसिटीमा कुनै काम गर्छ, त्यो अफिसियल क्यापेसिटी भएको देखिनु पऱ्यो. त्यो देखेको अवस्थामा छ भने चाहिँ नेपालको कानुन, त्यसले गर्दा कुनै हार्म कुनै इन्जुरी भयो भने चाहिँ त्यो डिप्लोमेटिक प्रोटेक्सन दिनुपर्छ र नेपाल कानुन अन्तर्गत चाहिँ उसलाई भनौँ न क्रिमिनली ट्राई गर्नु हुँदैन भन्ने प्रिन्सिपल हो. त्यही प्रिन्सिपललाई यो दफा 6.1 एमसिसीको स्टेटसको जुन दफा राखिएको छ त्यसलाई त्यो डिप्लोमेटिक इम्युनिटीको कन्सेप्टलाई राखिएको दफा मात्रै हो. किनभने योभन्दा बियोन्ड गरेर भनौँ न अफिसियल क्यापासिटीभन्दा बियोन्ड कसैले काम गरिरहेको छ भने त्यो फेरि नेपाल कानुन या अन्तर्राष्ट्रिय महासन्धिले पनि त्यसलाई उन्मुक्ति दिँदैन.
सजिलो गरी यसरी बुझौँ, जस्तो अमेरिकामा रहेको नेपाली राजदूतावासको कुनै कर्मचारीले गल्ती गर्यो भने चाहिँ नेपाली कानुन अनुसार नै उसलाई दण्ड सजाय हुन्छ,
अमेरिकन अनुसार हुँदैन
हुँदैन हो त्यही अनुसार त्यसरी नै बुझ्दा हुन्छ,
त्यसरी बुझ्दा हुन्छ. उनीहरूलाई कसरी बुझ्नु भयो भने जति पनि एमसिसीका यहाँ कर्मचारी, एमसिसी भन्न चाहिँ मैले यहाँ फेरि एमसिए नेपाललाई म फेरि अलिकति थोरै प्रकाश गर्छु, एमसिसीका कर्मचारीहरू चाहिँ युएस एम्बेसीको मुख्य कर्मचारी सरह हुन् भनेर राखेको बताइयो। किन त्यो किनभने भन्छ भने एमसिसीको जुन मुख्य एक्ट छ संसदले पास गरेको अमेरिकी संसदले, त्यसले पनि एमसिसीको कर्मचारीहरूलाई चाहिँ यसरी नै यो भनौँ न डिप्लोमेटिक स्टाफको रूपमा नै ट्रिटमेन्ट गर्नुपर्छ भनेर त्यस्तै पनि बोलेको कारणले गर्दाखेरि यो दफा पर्नु गएको
हो।
यसलाई लास्टमा एउटा तपाईँको प्रश्न के थियो भने एमसिसीको कर्मचारी र एमसिए नेपालका कर्मचारी पनि भन्नु तपाईँको प्रश्नमा, त्यो एमसिए नेपालका कर्मचारीहरू चाहिँ कुनै पनि उन्मुक्ति छैन उनीहरूलाई। उनीहरू त मलाई लाग्छ जहाँ कस्तो छ भने उनीहरूलाई त अख्तियार पनि लाग्न सक्छ, उनीहरूलाई त सार्वजनिक के अरे यो सेन्ट्रल भिजिलेन्स कमिसन भन्ने छ त्यो पनि लाग्न सक्छ, अरू विभिन्न मनी लन्डरिङ भनौँ न त्यहाँ जति पनि एक्ट छन् नेपालका जति पनि कानुन सबै एउटा सार्वजनिक पद धारण गरेको व्यक्तिले गर्नलाई लागू हुने कानुन सबै प्रष्ट रूपमा एमसिए कर्मचारीलाई लागू हुन्छ।
अन्तिममा छौँ हामी, अब अन्तिममा यो यस्ता खालका सन्धि यस्ता खालका हाम्रा अन्तर्राष्ट्रिय अनुदानका सम्झौताहरू पहिल्यै पनि भएका होलान्, धेरै सम्झौताहरू कार्यान्वयनको चरणमा छन् होलान्, कार्यान्वयन सम्पन्न भइसकेका होलान्, यो हाम्रो नितान्त नयाँ प्रोजेक्ट भएर यति साह्रो बहस विवाद भएको हो, हामीले यो खालका प्रावधानहरू पहिला कहीँ पनि मिट गरेर त्यो कामहरू गरेका छैनौँ र अहिले यो विवाद आएको हो कि के हो यो अलिकति भनिदिनुहोस् न।
यसमा के छ भने सबै कुरा नयाँ भन्ने छैन, हामीले धेरै पहिलेका ग्रान्ट लोन एग्रिमेन्टहरू जुन गरेका छौँ त्यसमा पनि यो कम्प्याक्टमा भइसकेकै प्रावधानहरू छन्, किनभने त्यो कुरा बाहिर आउँदैन थिए किनभने हामीलाई त्यति चासो पनि हुँदैन थियो। अब यो त के भने कस्ट अफ ट्रान्सपेरेन्सी भयो क्या, बाहिर एउटा बहस होस् भनेर ल्याउँदाखेरि चाहिँ त्यसमा भएका केही प्रावधानलाई लिएर भनौँ न अनर्गल प्रचार पनि भएका छन्। तर हामीले के हेर्नु छ भने जस्तो हामीले त वर्ल्ड ब्याङ्कका एडिबीका एग्रिमेन्टहरू हेर्ने भने म सारांशमा भन्न चाहन्छु, उनीहरूलाई पनि एउटा पब्लिक इन्स्ट्रुमेन्ट अथवा पब्लिक इन्टरनेसनल लले गभर्न गर्ने डकुमेन्ट भनेर पहिलेदेखि नै भनि आएको छ। त्यस्तै एडिबीले दिने ग्रान्टहरूमा पनि एउटा इन्डिपेन्डेन्ट निकाय चाहिँ खडा गर्ने, त्यसलाई चाहिँ सरकारले चाहिँ कुनै अवरोध नल्याउने भन्ने खालका प्रावधानहरू पहिलेदेखि नै थिए होइन। त्यस्तै आर्बिट्रेसनका कुराहरू हुँदाखेरि चाहिँ अब अस्ति यहाँ न्युयोर्कको कानुन पनि लागू हुन्छ भन्ने खालको कुरा आयो, वास्तवमा न्युयोर्कको कानुन लागू हुने त आर्बिट्रेसनको केसमा हो, त्यो पनि कम्प्याक्टमा होइन, त्यो पुराना एग्रिमेन्टमा मात्रै हो। तर हामीले यस्ता धेरै एग्रिमेन्टहरू गएका छौँ जहाँ चाहिँ सिङ्गापुरको ल लागू हुन्छ, लक्जेम्बर्गको ल लागू हुन्छ, अथवा इङ्ल्यान्ड एन्ड वेल्सको ल लागू हुन्छ भनेर नेपाल सरकारले नै सन्धि गरेको छ, सम्झौता गरेको छ अरू राष्ट्रहरूसँग, अरू डोनर एजेन्सीहरूसँग। त्यही भएर यो धेरै फरक कुरा होइन, यो एउटा ग्रान्ट हो। अरूको फरक के हो भने अरूमा प्रायमा हामी लोन एग्रिमेन्ट गर्थ्यौँ जहाँ चाहिँ सावा ब्याज दुई फिर्ता गर्नु पर्थ्यो भने यहाँ हामीले गर्नु पर्दैन, त्यो कार्यक्रम जसको लागि पैसा ल्याएको त्यसको लागि मात्रै उपयोग गर्नु पर्यो, यसमा म धेरै फरक पाउँदिनँ।
अन्तिममा सेमन्तीजीलाई एउटा क्वेसन गरेर हामी कार्यक्रममा टुङ्ग्याउँछौँ, यो 49 देशमा चाहिँ यो कम्प्याक्ट लागू हुने क्रम भएको रहेछ, ती देशहरूमा चाहिँ यस्ता कानुनी कुराहरूलाई लिएर बहसहरू यो खालको विवादहरू आएका थिए कि थिएनन्?
अब जहाँसम्म सबै देशको भनौँ न हामीले अब उदाहरणको रूपमा 49 देशहरू छन्, त्यहाँ चाहिँ ब्राटिफिकेसनको विवादमा ल्याएको चाहिँ उदाहरण हामीलाई छैन। कुनै देशमा भनौँ न पछि गएर अब अथोरिटेरियन रेजिम खालको अवस्था आयो, कु भयो भन्ने अवस्थामा डिबेटहरूमा आछन् होइन, ऱ्याटिफिकेसनको विषयमा चाहिँ विवाद त्यसरी आछैन। श्रीलङ्काको विवाद पनि भनौँ न अहिले जहाँ हाम्रो छिमेकी राष्ट्र एकजना अब एउटा हाम्रो असल मित्र दक्षिण एसियाको, श्रीलङ्कामा पनि आएको विवाद ऱ्याटिफिकेसनसँग सम्बन्धित होइन कि खास।
हुन्छ राजीवजी, केही थप्नु?
हजुर, यसमा म एउटा कुरा एकदम छोटोमा भन्न चाहन्छु, के छ भने कतिपय देशहरूमा दोस्रो कम्प्याक्ट सम्झौता लागू भइसकेको छ, जस्तो मोरक्कोमा, मङ्गोलियामा, सेनेगलमा, र के छ भने अरू राष्ट्रहरू चाहिँ किन यो त क्वालिफाई गर्नुपर्छ नि, तपाईँहरूको इन्डिकेटर प्रजातन्त्रसँग रिलेटेड, रुल अफ लसँग रिलेटेड इन्डिकेटरहरूमा चाहिँ क्वालिफाई गरेपछि मात्रै यो ग्रान्ट पाइने हो। जो क्वालिफाई गरेका छन् उनले चाहिँ दोस्रो ग्रान्ट पनि मागेको अवस्था छ अरे। अब यदि यस प्रकारको विवाद भएको भए त त्यो दोस्रो ग्रान्ट त उनले माग्ने थिएन, जस्तो मोरक्को हामीभन्दा धेरै विकसित राष्ट्र हो, धेरै धनी राष्ट्र हो, तर उसले पनि दोस्रो ग्रान्ट लिएको छ, त्यसले गर्दाखेरि यो ग्रान्टले केही न केही पोजिटिभ इम्प्याक्ट, इकोनोमिक इम्प्याक्ट पारेर नै उनीहरूले त्यो ग्रान्ट लिएको छ, विवाद भएको त लिने थिएन। त्यसबाट पनि के बुझ्न सकिन्छ भने यो चाहिँ विवाद गर्ने विषय चाहिँ होइन, त्यति नै भन्न चाहन्छु अहिले।
हस्, हामीलाई समय दिनुभयो, यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।
धन्यवाद,
थ्याङ्क यू,
थ्याङ्क यू।
कानुन अभ्यासकर्ता तथा विभिन्न विदेशी सहयोग र लगानी परियोजनाका कानुनी सल्लाहकार सेमन्त दाहाल र एमसिए नेपालका प्रमुख कानुन अधिकृत अधिवक्ता राजीव दाहालसँगको यो कुराकानीसँगै बदलिदो नेपालको समय सकिने लागेको छ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म अर्जुन पोखरेल बिदा हुन्छु। नमस्कार। नमस्कार। कार्यक्रम बदलिदो नेपालमा अर्जुन पोखरेलको स्वागत। आर्थिक विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो अनलाइन, मोबाइल र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। पछिल्ला केही कार्यक्रममा हामीले कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यसबाट उठ्नको लागि भएका प्रयासबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्यौँ। सबै छलफलमा नेपालको अर्थतन्त्र पुनस्थापनाको लागि वैदेशिक सहयोग जरुरी रहेको र वैदेशिक सहयोग या अनुदान भन्ना साथ अमेरिकी सहयोग परियोजना अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको बारेमा बहस भएको थियो। अमेरिकाले एमसिसी परियोजना मार्फत नेपाललाई उपलब्ध गराउने 50 करोड अमेरिकी डलर सहायता र यो सहायता पाउनको लागि भएको सम्झौताका प्रावधानबारे निकै बहस, छलफल र विवाद भइरहेका छन्। एमसिसी परियोजना कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज अकाउन्ट विकास समिति एमसिए नेपालले एमसिसीसँग भएका सम्झौतामा उल्लेखित प्रावधानबारे प्रष्ट पार्ने प्रयास गरिरहे पनि सम्झौतामै नभएका विषय भने फैलिरहेका छन्। आज हामीले एमसिसी सम्झौतामा के उल्लेख छ र अहिले भइरहेका हल्लाको सत्यता के हो भन्ने विषयमा छलफल गर्दैछौँ। आज हामीसँग हुनुहुन्छ कानुन अभ्यासकर्ता तथा विभिन्न विदेशी सहयोग र लगानी परियोजनाका कानुनी सल्लाहकार सेमन्त दाहाल र एमसिए नेपालका प्रमुख कानुन अधिकृत अधिवक्ता राजीव दाहाल। यहाँहरू दुवैजनालाई उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
धन्यवाद।
आज हामी अब यो एमसिसीको बारेमा नेपालमा धेरै बहस र विवाद भएका छन्। कतिपय कानुनी कुराहरू, कतिपय राजनीतिक कुराहरू, कतिपय व्यावहारिक कुराहरूमा धेरै बहस र विवाद भएका छन्। आज हामीले एमसिसी सम्झौताको बारेमा भएका कानुनी कुराहरूलाई एकदमै प्रष्ट पार्ने कोसिस गर्नेछौँ। सुरुमा म राजीवजीबाट थालनी गर्न चाहन्छु। सम्झौता भइसकेपछि एक हिसाबले बहस पनि भएन, पछिल्लो समय चाहिँ निकै बहस हुन थालेको छ। आज हामी हल्लालाई पनि धेरै हल्लाहरू छन् तिनलाई पनि प्रष्ट पार्ने कोसिस गर्नेछौँ। सुरुमा चाहिँ एमसिसीसँगको सम्झौता नेपालको संविधानभन्दा माथि हो भन्ने हिसाबले बहस, चर्चा, हल्ला, आरोपहरू भएका छन्। सम्झौताको दफा 7.1 चाहिँ त्योसँग सम्बन्धित व्यवस्था पनि छ। नेपालको संविधानभन्दा माथि हुने गरी सम्झौता भएको छ?
होइन, छैन त्यस्तो। यो सम्झौता के छ भने यो नेपाल को संविधानभन्दा माथि राख्ने भन्ने त अब कल्पना पनि गर्न सकिँदैन। सरकारले अथवा नेपालको एक्जिक्युटिभ जुन पावर छ त्यसले यस किसिमको सम्झौता गर्दै गर्दैन। नेपालका कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरू संविधानभन्दा माथि रहने व्यवस्था छैन, किनभने संविधान नै हाम्रो मूल कानुन हो र सबै कानुनहरू अथवा सबै सम्झौताहरू मूल कानुनको तल रहनुपर्छ। अब दफा 7.1 के भनिएको छ भने जस्तो काम गर्नको लागि केही बाधा अवरोध नआओस् भन्ने हिसाबले, किनभने हामी त 5 वर्षमा प्रोजेक्ट सम्पन्न गर्नुपर्छ, त्यस हिसाबले यो सम्झौता चाहिँ नेपालको कानुनसँग बाजेको खण्डमा सम्झौता लेखिएअनुसार त्यो बाजेका कुराहरू मात्रै सम्झौतामा लेखिएअनुसार हुन्छ भनेर त्यो लेखेको हो। संविधानभन्दा माथि राख्ने नियतले र हिसाबले लेखेको होइन। र एमसिसीले पहिले यो क्ल्यारिफाई पनि गरिसकेको छ, भनि पनि सकेको छ कि यो सम्झौता चाहिँ संविधानभन्दा माथि रहँदैन भनेर उसले स्पष्ट गरिसकेको छ।
सेमन्तजी, जस्तै यही विषयमा संविधानभन्दा माथि नहुने भनेर क्लियर भइसक्यो, तर हाम्रो कानुनभन्दा एमसिसीको प्रावधान माथि हाम्रो कानुनसँग बाजिएमा एमसिसी कम्प्याक्टका जुन प्रावधान छन् ती चाहिँ लागू हुने भनेर लेखिएको छ,
त्यसलाई यसरी बुझौँ। यसलाई कहाँबाट स्टार्ट गरौँ? अहिले तपाईँले सुरुमा एउटा क्वेसन, एउटा सुरुमा सुरुवाती क्रममा के भन्नुभयो भने सम्झौता बाहिर आएन भन्नुभयो होइन? त्यसलाई त्यसबाट म सुरु गर्दै तपाईँको म प्रश्नमा प्रवेश गर्छु।
बहसमा आएन
भनौँ न, तर सम्झौता चाहिँ साइन हुने बित्तिकै एमसिसीको वेबसाइटमा राखिएको अङ्ग्रेजी भर्जन त्यतिखेर। जब यो नेपाली ट्रान्सलेसन गरेर हामीले पार्लियामेन्टमा पुऱ्यायौँ, पार्लियामेन्टमा गइसकेपछि त्यो नेपाली ट्रान्सलेसन आइसकेपछि मलाई लाग्छ अलिकति यो भनौँ न समाजमा र अरू क्षेत्रमा यसको बहसमा यो प्रवेश गर्यो त्यहाँदेखि चाहिँ। त्यही भएर यसलाई सुरुमा होइन लुकाइएको थियो या सम्झौता बाहिर आएन भन्ने कुरालाई चाहिँ हामीले सुरुमै यसलाई यो होइन भन्ने कुरामा म स्पष्ट रूपमा सुरुमै निवेदन गर्न चाहन्छु। जहाँसम्म प्रश्न छ यो होइन एमसिसी नै लागू हुने हो नेपालको कानुनमाथि रहेर भन्ने जुन प्रश्न गराइ छ त्यसलाई चाहिँ म त्यसलाई धेरै कोणबाट हेर्नुपर्छ त्यो कुरा होइन। यो सम्झौताको दफालाई मात्रै हेरेर त्यसको निचोडमा अलिक पुगिन्न। अहिले राजेशजीले त स्पष्ट के राखिदिनु भयो भने संविधानभन्दा चाहिँ माथि हुँदै होइन भन्नुभयो। त्यो चाहिँ अब क्लियरली बारम्बार एमसिसीसँग भएको पत्रचार स्पष्ट रूपमा 2017 भएको अगस्तमा भएको एउटा अफिसियल एड मेमोयर पनि छ जुन चाहिँ नेपाल सरकार अर्थ मन्त्रालय र एमसिसीको बिच आदान प्रदान भएको एक्सचेन्ज भएको एउटा एड मेमोयर छ। त्यसमा स्पष्ट रूपमा के लेखिएको छ भने सम्झौता जुन एमसिसी कम्प्याक्ट जुन छ त्यो चाहिँ नेपालको संविधानभन्दा माथि होइन भनेर भन्न स्पष्ट लेखिसकेका छ। जहाँसम्म नेपालको कानुनभन्दा माथि हो कि होइन भन्ने कुरालाई चाहिँ कहाँबाट सुरुवात गर्नुपर्छ भने हामीहरूले अरू डोनरसँग हुने धेरै जसो प्रायः जसो सम्झौता पनि एउटा सन्धिको रूप ग्रहण गरेको हुन्छ त्यसले होइन। अनि सन्धिको ग्रुप ग्रहण गर्ने बित्तिकै त्यसलाई हामीले दुईवटा कानुनबाट हेर्छौँ, एउटा अन्तर्राष्ट्रिय कानुनबाट हेर्छौँ, एउटा नेपालको राष्ट्रिय कानुनबाट हेर्छौँ। अनि अन्तर्राष्ट्रिय कानुनबाट हेर्दाखेरि हामीले त्यो भिएना कन्भेन्सन अन ल अफ ट्रिटिज भन्ने छ, त्यसले चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कसरी त्यसलाई नियमन गर्ने, त्यसको प्रावधानहरू कसरी लागू हुन्छन् भन्ने कुरा त्यसले स्पष्ट रूपमा बोल्छ। त्यो भिएना कन्भेन्सन अन ल अफ ट्रिटिजलाई चाहिँ अन्तर्राष्ट्रिय कानुनमा कस्टमरी इन्टरनेसनल लको रूपमा हेरिन्छ र त्यो भिएना कन्भेन्सन अफ ल अफ ट्रिटिजमा रहेको प्रावधानहरू हरेक पक्ष राष्ट्रहरूले मान्नुपर्छ भन्ने एउटा अन्तर्राष्ट्रिय मान्यता र एक किसिमको निर्णय भइसकेको अवस्था छ। त्यसले के भन्छ भने कुनै पनि सन्धि सम्झौता यदि कुनै सरकारले वा राज्यले हस्ताक्षर गरेर लागू गराउँछ भने तत्पश्चात ती सन्धि सम्झौताहरू र सन्धि सम्झौता जुन अन्तर्राष्ट्रिय स्तरमा भएका हुन्छन् ती सम्झौता र कुनै देशको कानुनको बिचमा केही कन्फ्लिक्ट केही भयो भने त्यसमा कसरी त्यसलाई उपचार दिने भन्ने कुरामा त्यसले आफै प्रष्ट रूपमा के बोल्छ भने सन्धि सम्झौता भएको प्रावधान लागू गराउँदाखेरि कुनै कानुन राष्ट्रिय कानुनले त्यसलाई अप्ठ्यारो बनाउँछ भने त्यो अप्ठ्यारो छ भनेर देखाएर म सन्धि सम्झौताको प्रावधान लागू गराउँदिनँ भन्न पाइँदैन भन्छ। भन्नाको मतलब त्यो अन्तर्राष्ट्रिय कानुनले के भनिरहेछ भने यदि कुनै सन्धि सम्झौता छ र राष्ट्रिय कानुन बिचमा कुनै अन्तर सम्बन्धमा त्यहाँ म्युचुअली कन्फ्लिक्ट हुने खालको अवस्था आयो भने त्यो राष्ट्रिय कानुन देखाएर म अन्तर्राष्ट्रिय कानुन अन्तर्राष्ट्रिय सन्धि सम्झौता लागू गराउँदिनँ भन्न पाइँदैन, राज्यले गर्नु दिँदैन। त्यो अन्तर्राष्ट्रिय कानुनको मान्यता पनि हो। जस अनुसार के आयो भने यो कम्प्याक्ट पनि अन्तर्राष्ट्रिय सम्झौता हो, सन्धि हो। तत्पश्चात अब नेपाल कानुनसँग कुनै रूपमा बाजियो भने हामीले नेपाल कानुनले गर्दा यो म सन्धि सम्झौता लागू गर्न सक्दिनँ भनेर भन्न पाइँदैन भन्ने कुरालाई लेखाइको रूपमा त्यो दफा 7.1 आएर बसेको छ। त्यसलाई अब हामीले होइन नेपाल कानुनलाई बाजेर नेपाल कानुनलाई विपरीत धुरी गरी त्यो दफा 7.1 लेखियो कि भन्ने फेरि प्रश्न उठ्ला। त्यस्ता पनि हामीले कहाँबाट हेर्नुपर्छ भने सन्धि ऐन छ फेरि नेपालको, छुट्टै नेपाल सन्धि ऐन छ 2047 आएको, त्यसको दफा 9 दुईवटा उपदफाहरू छन्, 1 र 2। 1 र 2 म अलिक धेरै व्याख्या गर्दिनँ, पछि पऱ्यो भने म अलिक बढी व्याख्या गरौँला। दुइटैले के भन्छ भने दफा 1 र 2 भएको व्यवस्थाले यदि कुनै नेपालले कुनै सन्धि सम्झौता गर्छ र त्यसलाई अगाडि बढाउँछ र हस्ताक्षर गरेर कानेडनमा लान्छ भने त्यो सन्धि सम्झौता नेपाल कानुन सरह लागू हुन्छ भन्छ। त्यसकारणले हामीले नेपाल कानुनभित्र नै यो सन्धि सम्झौता पर्छ भनेर हामीले यसरी हेर्न थाल्नु पऱ्यो कि अब, किन अन्तर्राष्ट्रिय कानुन त्यही भनिरहेको छ नि। सन्धि सम्झौताभित्रै नेपाल कानुनको परिभाषाभित्र पनि यो सन्धि जुन एमसिसी कम्प्याक्ट छ या अरू कुनै पनि सन्धि छ नेपाल राष्ट्र नेपाल पक्ष राष्ट्र भएको, त्यो सबै नेपाल कानुनको परिभाषाभित्र पर्छन्। यति भनिरहँदा एउटा चाहिँ प्रश्न के हो भने फेरि संविधान मूल कानुन हो, मूल कानुनसँग बाजिने हरेक सम्झौता हरेक सन्धि हरेक कानुन चाहिँ फेरि लागू हुन सक्दैनन् भन्ने प्रिन्सिपलमा हामी बस्नुपर्छ।
राजीजी, जस्तो एमसिसीकोमा भएका प्रावधान र नेपालको कानुनमा भएका प्रावधान बाजियो भने एमसिसीको कानुन चाहिँ लागू हुने हो, अर्को अरू अरू देशका अरू अरू सन्धि सम्झौता त आकर्षित हुने होइनन् नि।
होइन, यसमा पनि हामीले के बुझ्नुपर्ने, एमसिसीको कानुन भन्ने होइन, हामीले यो सम्झौता मात्रै हेर्ने हो, सम्झौतामा के लेखिएको छ त्यो लागू हुने कुरा हो। त्यही भएर अरू देशको कानुन अरू देशसँग भएको सन्धि लागू हुँदैन। त्यही भएर हामीले के बुझ्नुपर्ने भने यसमा कानुन अमेरिकाको कानुन अथवा बाहिरको कानुन बाहिरको सन्धि केही पनि लागू हुने होइन। अहिले हामीले यति धेरै कामहरू गरिरहेका छौँ नेपालको कानुन अन्तर्गत, म तपाईँलाई केही उदाहरण दिन चाहन्छु। जस्तो हामीले इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट गऱ्यौँ होइन, त्यो वातावरण प्रभाव मूल्याङ्कन गऱ्यौँ हाम्रो ट्रान्समिसन लाइन रुटमा, त्यो त नेपालको कानुन नेपालको वातावरण ऐन अन्तर्गत गरेका छौँ नि। नेपालको वातावरण ऐन त्यस्तै ऊर्जा मन्त्रालय जारी गरेका समय समयमा जारी गरेका निर्देशिकाहरू पनि प्रयोग गरेका छौँ त्यो काम गर्नको लागि। त्यस्तै गरेर हामीले जग्गा अधिग्रहण गर्छौँ जहाँ चाहिँ हाम्रो सब स्टेसन बनाउनुपर्छ, उदाहरणको लागि रातमाटेमा, त्यहाँ हामीले नेपालको जग्गा प्राप्ति 2034 काम गरेका छौँ। जनतालाई त्यहाँको सिडिओ हुनुहुन्छ, त्यहाँको चाहिँ कति मुआवजा दिने भन्ने समितिको अध्यक्ष होइन प्रमुख जिल्ला अधिकारी, उहाँले चाहिँ नेपालको कानुन फलो गरेर निर्धारण गर्नुहुन्छ र त्यो पैसा हामी वितरण गर्छौँ। साथै हामीले पाउने जुन ग्रान्ट छ, जुन हामीले अनुदान जुन खर्च गर्छौँ, त्यो पनि नेपालको कानुन अन्तर्गत हामी चाहिँ रेड बुकमा पार्लियामेन्टबाट अप्रुभ भएर अनि हामीले गएर कोलेनिकाबाट त्यो पैसा लिएर आउनु। त्यही भएर कुनै पनि नेपालको कानुन नलाग्ने अथवा भन्ने त अवस्था हुँदै हुँदैन।
एमसिसीका प्रावधान र नेपाली कानुन बाहेक चाहिँ अरू कुराहरू आकर्षित हुँदैनन्, अरू कुराहरू चाहिँ हल्ला हुन् भनेर बुझ्दा
भयो। एब्सोल्युटली, म अलिकति एड गर्छु, एमसिसीको पनि प्रावधान पनि सम्झौतामा लेखिएका मात्रै लागू हुने हो, बाँकी कुरा लागू हुन सक्छ।
श्रीमतीजीले के भन्नु खोज्नुहुन्छ?
यसमा त्यही स्पष्ट के हो भने एमसिसीको प्रावधान नभनौँ भन्ने मात्र निवेदन गराए के भन्ने भन्ने भने एमसिसीसँग जुन नेपाल सरकारले गरेको सम्झौता छ त्यो सम्झौताको दफालाई मात्रै हेरौँ, त्योभन्दा पर हामी जानुपर्ने कारणै छैन। अमेरिकाको कानुन एमसिसीको आफ्नै भित्री कानुन जे हुन्छ यो अमेरिकाको त्यसलाई हामीले हेर्नुपर्ने कुनै कारण छैन।
एमसिसीसँग हामीले सम्झौता गऱ्यौँ, भविष्यमा अमेरिकाले बनाउने कानुन समेत आकर्षित हुन्छ भनेर एकदमै धेरै हल्ला हाम्रो समाजमा अलिकति प्रतिष्ठित भनिएका केही व्यक्तिहरूले पनि भन्नुभएको छ, यो कुराको सत्यता के हो सीमन्तजी?
मैले राखौँ यसमा, यसरी बुझौँ न, अब स्टार्टिङ गर्दाखेरि अमेरिकाको कानुन मान्नुपर्छ भनेर कहीँ पनि लेखिया छैन, त्यति बुझौँ के हदसम्म भनिया छ भने एमसिसीको जुन फन्डिङ नेपाल सरकारलाई आएको छ यो 500 मिलियन USD, त्यो परिचालन गर्ने क्रममा चाहिँ अमेरिकाको केही ठोस कानुनहरू जुन बोलिआएको छ सम्झौतामै, ती स्पेसिफिक कानुनहरूको विपरीत गरी प्रयोग गर्नु हुँदैन भन्ने एउटा सिद्धान्त मात्रै हो। किनभने के आइरहेछ भने पैसा त हामीले अमेरिकी गभर्मेन्टको चलाइरहेको छौँ, फेरि अमेरिकी गभर्मेन्ट भन्दा भन्दै हामीले अमेरिकी गभर्मेन्टको पनि पैसा चलाएन, यो अमेरिकी ट्याक्स पेयरको मनी चलाउँछौँ। अब त्यहाँको एउटा भनौँ न करदाताले तिरेको पैसा चाहिँ नेपालमा आएर खर्च हुँदैछ भने उसको दृष्टिकोणबाट हेर्दा कसरी हेरिन्छ भने, मेरो देशको कानुन जुन सम्झौतामा बोलिया छ त्यो कानुन विपरीत मैले तिरेको करको पैसा त उपयोग गर्न नआओस् नि भन्ने त त्यहाँको सिद्धान्तबाट पनि आउँछ नि त। त्यो सिद्धान्तलाई टेकेर के मात्रै भनिया छ भने चार पाँचवटा विषयमा चाहिँ कमसेकम यो अमेरिकाको कानुनलाई विपरीत हुने गरी चाहिँ फन्ड परिचालन गर्नु हुँदैन भनेको छ। भन्नामा यो होइन कि मैले अमेरिकाको भनौँ न अब इन्भाइरोमेन्टल ल नै फलो गर्नुपर्छ, पछि आउने इन्भाइरोमेन्टल ललाई नै मैले मान्नुपर्छ भन्ने कुराहरू के पनि बोलिएको छैन। त्यति चाहिँ के स्पष्ट भयो भने पैसा परिचालन गर्ने विषयमा चाहिँ अमेरिकी कानुन जुन बोलिया छ चार पाँचवटा, लेबर सम्बन्धी छ, इन्भाइरोमेन्टल सम्बन्धी छ, के इम्प्लोइमेन्ट सम्बन्धी छ, होइन आर्मीसँग सम्बन्धित छ, ती विषयहरूमा चाहिँ कमसेकम अमेरिकी ट्याक्स पेयरको पैसा प्रयोग भएको कारणले गर्दाखेरि त्यो विपरीत हुने गरी चाहिँ प्रयोग गर्नु हुँदैन भन्ने मात्रै हो।
हजुर, यसमा के अर्को कुरा हामीले के नि बुझ्नुपर्छ भने यो जुन मिलेनियम च्यालेन्ज कर्पोरेसनले 500 मिलियन US डलर जुन हामीलाई दिँदैछ त्यो भनेको उसको कानुनको अधीनमा रहेर दिन्छ। उसको कानुन भनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एक्ट छ 2003, त्यो एक्टमै स्पष्ट रूपमा लेखेको छ कि हामीले सहयोग गरेका राष्ट्रहरूमा चाहिँ पैसा हामीले दिने अनुदान निम्न कुराहरूमा खर्च गर्न पाइँदैन, जस्तो सेमन्जीले भनिहाल्नुभयो होइन, वातावरणसँग सम्बन्धित, अब लेबर मार्केटसँग सम्बन्धित, त्यस्तै आर्मीसँग। एउटा कुरा हामीले के पनि बुझ्नुपर्छ भने हामीले अमेरिकाकै अर्को एजेन्सी USAID धेरै वर्षदेखि सहयोग लिइरहेका छौँ, अहिले अमेरिकाले दिने सम्पूर्ण सहयोगहरू चाहिँ फोरेन एसिस्टेन्स एक्ट त्यसको अन्तर्गत दिन्छ। भनेपछि त हामीले USAID यत्रो वर्ष लिएको जुन रकम छ त्यो पनि फोरेन एसिस्टेन्ट एक्टको गाइडलाइन्सभित्र रहेर मात्रै खर्च गर्न पाउँछौँ। त्यसको मतलब त यो होइन कि नेपालमा चाहिँ 1961 सन् 1961 चाहिँ अमेरिकाको कानुन लागू भएको थियो भन्ने त होइन। त्यही भएर हामीले यसलाई अतिरञ्जित चाहिँ गर्नु भएन, किनभने सम्झौतामा लेखिएको कुरा के हो भने हामीले अमेरिकाले दिने पैसाहरू चाहिँ नेपालले प्रयोग गर्दाखेरि पहिले नै एग्री भएका कुराहरू, जस्तो ट्रान्समिसन लाइनमा मात्रै, त्यहाँ मुआवजा वितरण गर्न मात्रै, अथवा रोडको मेन्टेनेन्स गर्न मात्रै, अथवा नेपाल विद्युत प्राधिकरणलाई, विद्युत नियमन आयोगलाई जुन हामी टेक्निकल एसिस्टेन्स उपलब्ध गराउँछौँ त्यसको लागि मात्र प्रयोग गरियोस् भनेर केही गाइडलाइन्स मात्र राखिएको हो। खरिद निर्देशिका जुन एमसिसीको लागु हुन्छ, जुन वर्ल्ड ब्याङ्कमा को ग्रान्टमा वर्ल्ड ब्याङ्कको लागु हुन्छ, खरिद निर्देशिका एमसिसीको जुन छ त्यसमै स्पष्ट लेखेको छ कि अमेरिकाको कानुन लागू हुँदैन भनेर त्यहाँ स्पष्ट लेखिएको छ।
अर्को सबभन्दा ठुलो बहस भएको कुरा, संसदबाट किन पारित गराउने? संसदमा कुनै पनि सन्धि सम्झौता संसदमा लगेर सब फरेन एडहरूको सन्धि सम्झौतालाई संसदमा लगेर पारित गर्न थालियो भने त देशको सार्वभौम सत्तामै असर पर्न सक्छ भन्ने हिसाबले बहसहरू आएका छन्, यसलाई पनि क्लियर गरौँ। संसदबाट चाहिँ किन पारित गर्नु परेको?
यसमा म अलिकति सुरु गर्छु अनि राजीवजीले यसमा अलिकति अनुपूरण गर्नुहुन्छ होइन। संसदबाट पारित गर्ने विषयमा धेरै छलफल भएको हुनुपर्छ, हामी त्यति त्यसमा संलग्न भएको या हामीलाई केही जानकारी भएको विषय होइन, यो कुनै पनि
किनमा जाउँ हामी
किनमा जाने भन्ने विषयमा होइन। एउटा लागेको के होला भने अहिलेसम्म कुनै पनि दात्री निकायसँग भएको सम्झौता त पार्लियामेन्टमा गएर ऱ्याटिफाई भएको छैन, अनुमोदन भएको छैन, यसलाई किन लिएर जानुपर्ने भन्ने मुख्य प्रश्न गराइदियो, त्यहाँबाट आइरहेको छ नि त होइन। अब हामीले त्यसलाई कसरी हेर्नुपर्छ भने नेपाल सरकारले गर्ने अरू अन्य सम्झौताहरू संसदमा ऱ्याटिफाई भइरहेकै छन्, कुनै संसदमा कुनै निकायसँग कुनै सम्झौता हामीले अनुमोदन गराउनु पर्नेछ या त्यसमा भनौँ न सम्मिलित हुनुपर्नेछ भने त्यस्ता सम्झौताहरू हामीले पार्लियामेन्टमा लगेर ऱ्याटिफाई गरिरहेका छौँ। जहाँसम्म यो कम्प्याक्ट किन लानु पर्यो भन्ने विषयमा यसलाई दुइटा, एउटा कानुनी तरिकाबाट हेर्नु पऱ्यो, एउटा चाहिँ यसलाई कार्यान्वयनको पक्षबाट पनि हेर्नु पऱ्यो, एउटा कानुनी पक्ष छ एउटा कार्यान्वयनको पक्ष छ। कार्यान्वयनको पक्षबाट सुरुवात गर्छु र म कानुनीमा आउँछु। हामीलाई यो प्रोजेक्ट अलिकति नौलो र युनिक किन छ भने यसमा डेडलाइन छ, डेडलाइन 5 वर्षको छ, 5 वर्षभित्र यो फन्डिङ जति पनि आएको छ 500 मिलियन त्यो खर्चै गर्नै पर्छ, खर्च गर्न हुन सकेन भने फेरि फिर्ता जान्छ। यसमा एक्सटेन्सन भनौँ न म्याथ थप भन्ने नै छैन, कहीँ पनि म्याथ थपको गुन्जाइस छैन, किनभने त्यो एमसिसीको अघि कानुन राजीवजीले भन्नुभयो अमेरिकाको संसदले पास गरे, त्यसले के भन्छ भने कुनै पनि देशलाई दिएको हाम्रो सहयोग जुन छ त्यो सहयोगको समय सीमा भनेको 5 वर्ष हो भन्छ। पाँच वर्षभन्दा हामी एक दिन पनि थप्न सक्दैनौँ भनेको छ उनीहरूले, भनेपछि त्यसलाई उल्लङ्घन गर्ने गरी त नेपालमा पनि कुनै काम हुनेवाला छैन। अब त्यो पाँच वर्षलाई दिनुको कारण के छ भने नेपालमा पनि परियोजनाहरू ढिलाइ भएको धेरै नराम्रा उदाहरणहरू छन्। त्यो दृष्टान्तहरूलाई हामीले अब त्यो दृष्टान्तभन्दा हामीले राम्रा दृष्टान्तहरू हामीले उदाहरणको रूपमा दिनुपर्ने अवस्था आइसकेको छ। अनि यो प्रोजेक्टलाई चाहिँ राम्रो दृष्टान्तको रूपमा अगाडि बढाउन सकिन्छ कि भन्ने एउटा थर्ड प्रोसेसबाट अगाडि काम बढी भइ पनि रहेछ। अब त्यो पाँच वर्षको समय सीमामा हामीले देखेको समस्या कहाँ छ भने नि, कुनै पनि समय सीमा परियोजना सम्पन्न हुन नसकेको एउटा मुख्य कारण के छ भने नीतिगत परिवर्तन, कानुन परिवर्तन, यस्ता विषयहरूले र कानुनको जटिलता, यसले गर्दा धेरै परियोजनाहरूमा समय सीमा लम्बिन गएका छन्। त्यो त हामीले धेरै उदाहरण पनि छन्। अब त्यसमा के गर्यो भने, अब कमसेकम भनौँ न संसदले रेटिफाई गरेपछि ब्रड ओनरसिप हुने भयो, एउटा पोलिटिकल ओनरसिप पनि ब्रड हुने भयो र त्यो त छँदैछ। मुख्य कुरा के आयो भने, भनौँ न यो सम्झौता परियोजना कार्यान्वयन गर्ने अगाडि बढिरहेको थियौँ, बढ्दा बढ्दै नेपालमा एउटा कुनै कानुन परिवर्तन हुन गयो, जसले गर्दा चाहिँ अब समय सीमामा काम गर्न नसकिने अवस्था हुन सक्ने भयो। किनभने त्यो कानुनले गर्दाखेरि प्रोसेस लम्बिन गयो, त्यो कानुनले गर्दाखेरि ठेकदार अपोइन्टमेन्ट प्रोसेसमा अलिकति अप्ठ्यारो अवस्था आउन सके, वातावरण प्रभाव मूल्याङ्कनको जुन एउटा परिधि थियो त्यो परिधि भिन्न हुन गयो, भनौँ न सबै कारणले गर्दा त्यो पाँच वर्षको त्यो समय सीमा छ त्यसमा हामीले सम्झौता यो प्रोजेक्ट सम्पन्न गर्न नसकौँला कि भन्ने एउटा चिन्ता छ। त्यो चिन्तालाई निराकरण कसरी गर्ने भन्दाखेरि कस्तो आयो भने, यदि संसदले यसलाई चाहिँ अनुमोदन गरिदिन्छ भने त कुनै कानुन नेपाल पछि बन्ने कानुन पनि के गरी यो सम्झौतासँग बाज्यो भने त कमसेकम सम्झौताको दफा अनुसार नै काम हुन्छ। त्यसकारणले हामी त्यो कानुनलाई रेस्पेक्ट गर्दै त्यो कानुनको प्रावधानलाई नै टेकेर हामीले अगाडि बढ्नुपर्ने हुँदैन र पाँच वर्षमा यो प्रोजेक्ट सकिन्छ कि भन्ने एउटा दृष्टिकोण, त्यो दृष्टिकोणलाई हामीले रियलाइज पनि गर्न सक्छौँ जस्तो लाग्छ। किनभने धेरै देशमा त्यही एउटा कारणले गर्दा भनौँ न जहाँ चाहिँ एमसिसीको परियोजनाहरू सफल भएको छन् त्यो सफल हुनुको कारण के त्यो पनि छ कि पछि आउने कानुनले ल्याउने जटिलतालाई सुरुमै उनीहरूले समस्यालाई समाधान गर्न सके। त्यस कारणले गर्दा त्यो एउटा पक्ष भयो। किन त्यो पाँच मुख्य कुरा के भने, ग्रान्टको साइज भनौँ न 500 मिलियन भएको कारणले गर्दा संशोधन लगेको पनि होइन, लानु कारण एउटा पोलिटिकल ओनरसिप, एउटा चाहिँ समय सीमालाई ख्याल गरेर लगिएको हो। त्यो एउटा प्र्याक्टिकल स्ट्यान्ड पोइन्टबाट गयो। कानुनी रूपमा पनि लानुपर्ने अवस्था किन आयो भने, हामीले अघि पनि प्रष्ट रूपमा भन्यौँ कि दफा 9 छ सन्धि ऐनको, त्यसै गरी भियना कन्भेन्सन अफ ल अफ ट्रिटिज छ, त्यसले सन्धि सम्झौताको स्तर त्यो कसरी कार्यान्वयन हुन्छ भन्ने कुरामा प्रष्ट बोल्छ। यहाँ अघि दफा 7(1) जुन कम्प्याक्टको छ त्यसले के भनिरहेछ भने, नेपाल कानुन र यो सम्झि सम्झौता चाहिँ बाजिनै सक्ने अवस्था आयो भने सम्झौताको प्रावधानलाई नै हामीले रेस्पेक्ट गरेर अगाडि बढाउनुपर्छ भनिसकेपछि, त्यो किसिमको जुन ल्याङ्ग्वेज भएको कारणले गर्दाखेरि पनि यो चाहिँ संसदको अनुमोदन खोज्ने भयो नेपाल कानुन अनुसार नै। नेपाल कानुनको सन्धि ऐनको दफा 9 नै त्यो अनुमोदन खोज्यो पार्लियामेन्टको, त्यस कारणले त्यहाँ लगिएको हो। अनि त्यसमा थप्नुपर्ने अर्को एउटा मुख्य कुरा के छ भने, हाम्रो सर्वोच्च अदालतबाट भएका फैसलाहरूले पनि के भनिरहेछ भने, यदि नेपाल कानुनसँग सबै सन्धि सम्झौता जुन नेपाल सरकारले हस्ताक्षर गर्छ र कानुनमा ल्याउँछ त्यो कानुन सरह हुन्, अनि पार्लियामेन्टले रेटिफाई गरेका कानुन सन्धि सम्झौता छन् भने चाहिँ तिनीहरूलाई कमसेकम तिनीहरूको चाहिँ स्तर कस्तो हुन्छ भने, नेपाल कानुनसँग बाजियो भने चाहिँ त्यो सम्झौताको प्रावधानलाई नै कार्यान्वयनको सिलसिलामा अगाडि बढाउनुपर्छ भन्ने व्याख्या पनि हामीले त्यो सन्धि ऐनको व्याख्या पनि सर्वोच्च अदालत भएको कारणले गर्दाखेरि त्यो किसिमको मलाई लाग्छ राय सुझाव गभर्मेन्ट मसिनरिजहरूभित्रबाट आयो, त्यस कारणले यसलाई पार्लियामेन्टमा लाने निर्णय भएको हुनुपर्छ।
यही विषयमा राज्य
यसमा अलिक थप हौँ, धेरै गर्दा सेमन्तजीले भनिहाल्नु भएको छ, के छ भने यो नि रेटिफाई पार्लियामेन्ट अनुमोदन गर्ने नगर्नेमा धेरै मन्त्रालयभित्र धेरै बहस भएको छ। हामीले कानुन मन्त्रालयको चाहिँ एउटा ओपिनियन उहाँहरूको विचार प्राप्त भयो, राय प्राप्त भयो, त्यहाँ के भन्यो भने सिमनजीले भने जस्तै नेपालको सन्धि ऐन अन्तर्गत यसलाई अनुमोदन गर्नुपर्छ। किन भन्दाखेरि सन्धि ऐनको दफा 9(1) र 2) छ, दफा 9(1)मा सन्धिलाई चाहिँ नेपालको कानुन सर मान्यता दिनको लागि चाहिँ अनुमोदन गर्नुपर्छ भन्ने एउटा राय प्राप्त भएको थियो। र यो कम्प्याक्टमा भएका जुन प्रावधानहरू छन् त्यसमा हामीले के हेर्नुपर्छ भने, यो सन् 2011 सन् 2017 काम भएको छ, त्यति बेला कतिवटा सरकार परिवर्तन भए, कमसेकम 6 अथवा 7 सरकार परिवर्तन भएका छन्, र त्यस कारणले गर्दा एउटा पोलिटिकल कन्टिन्युटी होस् भनेर यसलाई, किनभने भोलि बहुमत आउँछ कि आउँदैन पार्टीको भन्ने त 2017 हामी निश्चित थिएनौँ होइन, त्यसले गर्दाखेरि एउटा पोलिटिकल कन्टिन्युटी होस् र उहाँले भने जस्तै एउटा पोलिटिकल ओनरसिप होस् भनेर यसलाई अनुमोदन गर्नुपर्ने एउटा आवश्यकता महसुस गरेर नेपाल सरकारले एग्री गर्यो, र त्यस अन्तर्गत राय पनि नेपालको कानुन बमोजिम यसलाई चाहिँ संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने नै आएको छ। एमसिसीको चाहिँ काम गर्ने विधि कस्तो छ भने कुनै पनि देशमा काम गर्दाखेरि त्यहाँको उहाँले श्रीमन्जीले भने जस्तै त्यहाँका पछि बन्ने कानुनहरूले बाधा अवरोध नआओस् भनेर हरेक देशमा यसलाई अनुमोदन गरेर इम्प्लिमेन्टमा जाने प्रचलन छ र हाम्रो देश पहिलो देश होइन फेरि यो अन्य धेरै अफ्रिकी देशहरूले इभन एसियामा पनि मङ्गोलियाले पनि दुईवटा चाहिँ कम्प्याक्ट ग्रान्टहरू लिएर ऱ्याटिफाई गरिसकेको छ उहाँको पार्लियामेन्टले त्यही भनेर त्यो मोडल अन्तर्गत पनि हामीले ऱ्याटिफाई गरेर जाँदाखेरि चाहिँ एउटा ब्रोड पोलिटिकल ओनरसिप होला र नेपालको कानुनसँग पनि मान्य हुन्छ भनेर अगाडि बढ्न खोजेका हौँ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। आजको कार्यक्रममा हामीले कानुन अभ्यासकर्ता सेमन्त दाहाल र एमसिए नेपालका प्रमुख कानुन अधिकृत अधिवक्ता राजीव दाहालसँग कुराकानी गरिरहेका छौँ। यो छलफल जारी छ, उज्यालो सुन्दै गर्नुहोला।